नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रिया नेपाल। आज मिति 2079 साल असोज 12 गते बुधबार, आश्विन शुक्ल पक्ष तृतीया तिथि, तदनुसार सेप्टेम्बर महिनाको 28 तारीक सन् 2022, नेपाल सम्बत 1142। निर्वाचन आयोगले आगामी मंगसिर 4 हुने आम निर्वाचनका लागि आचार संहिता लागू गरेको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकले आचार संहिता लागू, राजनैतिक दललाई 60 बुँदे निर्देशन शीर्षकमा खबर छापेको छ भने नेपाल समाचार पत्रले आजदेखि निर्वाचन आचार संहिता लागू हुने शीर्षकमा खबर बनाएको छ। त्यस्तै नागरिक दैनिकले यसै प्रसंगलाई आचार संहिता आजदेखि लागू हुँदै शीर्षकमा खबर बनाएको छ भने कान्तिपुर दैनिकले यसै प्रसंगलाई आजदेखि आचार संहिता शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। यता नयाँ पत्रिका दैनिकले पनि यसै प्रसंगलाई अग्रपृष्ठमा खबर बनाएको छ। आजदेखि आचार संहिता लागू, मन्त्री र प्रधानमन्त्री पनि देशभर चुनाव प्रचारमा हिँड्न पाउने शीर्षकमा राजधानी दैनिकले यसै प्रसंगलाई निर्वाचन आचार संहिता लागू, प्रधानमन्त्री मन्त्रीसम्मलाई प्रचार प्रसारमा रोक शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। गोर्खापत्र दैनिकको यसै खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्वाचन आयोगले आगामी मंगसिर 4 हुने आम निर्वाचनका लागि आचार संहिता लागू गरेको छ। आयोग पदाधिकारीको बैठकले बुधबार मध्यरातीदेखि आचार संहिता लागू हुने निर्णय गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन सबै पक्षसँग अपील गर्नुभयो। उहाँले भन्नुभयो, आचार संहिता उल्लंघनको घटनामा जुनसुकै माध्यमबाट जो कोहीले उजुर गर्न सक्ने नयाँ व्यवस्था ल्याएका छौं, यसले प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास लिएको छु। आयोगले आचार संहिता कार्यान्वयन गर्न राजनैतिक दललाई 60 बुँदे निर्देशन समेत दिएको छ। उहाँले स्थानीय चुनावको अनुभवबाट पनि राजनैतिक दलले आचार संहिता पालना गर्न प्रतिबद्ध रहने जिकिर गर्नुभयो। आचार संहिता भदौ 13 गते राजपत्रमा प्रकाशित भइसकेको छ। निर्वाचन आयोग ऐनमा आयोगले निर्णय गर्ने दिनदेखि आचार संहिता लागू हुने व्यवस्था छ। आचार संहिता उल्लंघनका गतिविधि अनुगमन गर्न आयोगले तोकिएको एकजना आयुक्तको संयोजकत्वमा समिति रहनेछ भने जिल्ला तहमा अनुगमन संयन्त्र गठन गरिनेछ। प्रमुख जिल्ला अधिकारी उक्त संयन्त्रको सह संयोजक रहनुहुनेछ। आगामी निर्वाचनमा प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रदेशका मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र बाहिर पनि निर्वाचन प्रचारमा जान सक्ने व्यवस्था गर्न लागि हो, तर त्यसका लागि सरकारी स्रोतको उपयोग गर्न नहुने र आयोगबाट अनुमति लिनुपर्ने हुन्छ। उम्मेद्वारी दर्ता गर्ने क्रममा 25 मात्रै र्यालीमा सहभागी हुन पाउने सीमा समेत हटाउन लगाइएको छ। यसअघि मतदान हुनुभन्दा 17 अघि मात्रै प्रचार प्रसार गर्न पाउने व्यवस्था समेत खुकुलो पार्न लागि हो। मंच व्यवस्थापनमा लागेको खर्च 7 पेश गर्नुपर्ने व्यवस्थामा समेत परिमार्जन गरिनेछ। अब मतदान भएको 7 पेश गर्नुपर्ने गरी परिमार्जन गर्न लागि कानून तथा राजनैतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञ प्रसाद भट्टराईले बताउनुभयो। आचार संहिता लागू, राजनैतिक दललाई 60 बुँदे निर्देशन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले राजनैतिक दल र तीनका उम्मेद्वारले गर्ने खर्चको अधिकतम सीमा तोक्ने विषयमा अन्तिम तयारी गरेको छ। आउँदो मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका उम्मेद्वारहरूले चुनाव प्रचार प्रसारका क्रममा गर्ने खर्चको हद तोक्न आयोगको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। आयोगले दुवै तहको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेद्वारको मनोनयन यही असोज 23 गते तोकेको छ। यसले गर्दा आयोगले 1-2 दिनमै राजनैतिक दल र उम्मेद्वारको निर्वाचन खर्च तोक्ने सम्भावना रहेको छ। आयोग ऐन 2073 दफा 24 निर्वाचन खर्चको हद तोक्ने आयोगले तोक्न सक्ने प्रावधान रहेको छ। उक्त दफाको पदफा 1 आयोगले राजनैतिक दल वा उम्मेद्वारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने भनिएको छ। यसैबीच निर्वाचन आयोगले राजनैतिक दल तथा उम्मेद्वारलाई 60 बुँदे निर्देशन जारी गरेको छ। निर्वाचन सम्बन्धी कानून तथा आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले हिजो 60 बुँदे निर्देशन जारी गरेको हो। निर्वाचन खर्चको सीमा तोक्ने अन्तिम तयारी नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै असोज 6 गते सर्वोच्च अदालतमा रिट पर्यो। सुनिल रंजन सिंह लगायत अधिवक्ताले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु संविधान विपरीत भएको दावी गर्दै राष्ट्रपति विरूद्ध सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध 5 वटा रिट दर्ता भएका छन्। सर्वोच्चमा राष्ट्रपति र राष्ट्रपतिको कार्यालय विरूद्ध मात्र होइन सरकार प्रमुख संवैधानिक अंगका पदाधिकारी विरूद्ध पनि मुद्दा रहेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेका संवैधानिक अंगका पदाधिकारी विरूद्ध सर्वोच्चमा दायर मुद्दाको फैसला अहिलेसम्म हुन सकेको छैन। नेतृत्वको सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवाधिकार आयोग लगायत संवैधानिक अंगका पदाधिकारीमा 52 जनालाई नियुक्त गरेको थियो। ओली नेतृत्वको सरकारका बेला 2077 मंगिर 30 गते संवैधानिक परिषद बैठकले एकैपटक विभिन्न संवैधानिक अंगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिश गरेको थियो। राष्ट्रपति र सरकार प्रमुख विरूद्ध मुद्दै मुद्दा, फैसलामा विलम्ब हुँदा कार्य सम्पादनमा बाधा नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारले कानून मिचेर कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीलाई अवकाशपछि प्रधान न्यायाधीश सरहको सुविधा दिने भएको छ। 6 महिनाभन्दा बढ़ी कायम मुकायम प्रधान न्यायाधीश भएका व्यक्तिलाई प्रधान न्यायाधीश सरह सुविधा दिने निर्णय मन्त्री परिषदले असोज 3 मा गरेको हो। मन्त्री परिषद निर्णयमा 6 महिनाभन्दा लामो समय कायम मुकायम प्रधान न्यायाधीश भएको व्यक्तिका लागि भनिएको छ। निर्णयमा नाम उल्लेख नगरिए पनि यो आगामी असोज 15 मा सेवा निवृत्त हुन लागेका कायम मुकायम प्रधान न्यायाधीश कार्कीका लागि लक्षित छ। 65 वर्षीय उमेर हदका कारण अवकाश हुन लाग्नुभएका उहाँलाई गत असोज 9 मै सर्वोच्च अदालतले विदाई गरिसकेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध गत फागुन 1 मा प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कार्कीले कायम मुकायम जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। 6 महिनाभन्दा बढ़ी अवधि कायम मुकायम प्रधान न्यायाधीश भएकोलाई निवृत्त भएपछि प्रधान न्यायाधीश सरह नै सेवा सुविधा दिने निर्णय भएको हो एक मन्त्रीले भनेका छन्। कायम मुकायमलाई प्रधान न्यायाधीश सरहको सुविधा दिने सरकारको निर्णयप्रति कानून क्षेत्रका ज्ञाता र राजनैतिक दलका नेताले आलोचना गरेका छन्। न्यायालयको शाख गिराउने अर्को खेल कार्कीलाई पनि प्रधान न्यायाधीशको सुविधा कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। स्थानीय निर्वाचनमा खर्चको विवरण नबुझाएका उम्मेद्वारमाथि कार्यवाही गर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयप्रति राजनीतिक दलहरूले तीव्र आलोचना गरेका छन्। राजनीतिक दलका प्रतिनिधिले आयोगको कार्यवाही अव्यवहारिक रहेको बताएका छन्। निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेद्वारले गर्न पाउने खर्चको सीमाबारे छलफल गर्न मंगलबार बैठक बोलाएको थियो। बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका दलका प्रतिनिधिले एक स्वरमा आयोगको उक्त निर्णयको आलोचना गरेका छन्। उम्मेद्वारलाई कार्यवाही गरेकोमा दलको आपत्ति गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। आगामी मंगिर 4 को प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन दुईवटा गठबन्धन बीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्तारूढ़ 5 दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्व गर्ने 7 दलीय गठबन्धन बीच चुनावी भिडन्त हुने भएको हो। राष्ट्रिय रूपमा चुनावी गठबन्धन नगर्ने बताउँदै आएको नेकपा एमाले स्थानीय आवश्यकताका आधारमा विभिन्न साना राजनैतिक दलसँग चुनावी तालमेल गर्ने भएपछि चुनावी मैदानमा दुईवटा गठबन्धन देखिने पक्का भूमिका भएको छ। सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा नेपाल एक समूहमा आबद्ध छन्। त्यस्तै नेकपा एमालेको नेतृत्वमा बन्न लागेको अर्को गठबन्धनमा महन्त ठाकुरले नेतृत्व गरेको लोसपा, राजेन्द्र लिङदेलले नेतृत्व गरेको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, हृदय त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र नेपाली कांग्रेस बीपी मिल्ने भएका हुन्। चुनावी मैदानमा दुई गठबन्धनको टक्कर, राप्रपा र लोसपाको प्रस्तावलाई एमालेको ग्रीन सिग्नल, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउन समानुपातिक उम्मेद्वारको सूची संशोधन गर्न तयार हुनु भएको छ। शेखर कोइराला र गगन थापाको समूहले छुट्टै भेला सभा गर्नुका साथै चुनावमा विद्रोह गर्ने चेतावनी दिएपछि देउवा निर्वाचन आयोगमा असोज तीनमै बुझाएको प्रारम्भिक सूची हेरफेर गर्न तयार हुनु भएको हो। शेखर गगन समूहको माग संशोधन गर्न मंगलबार साँझ पदाधिकारी बैठक गर्नुभएका देउवाले बुधबार बिहानका लागि पनि पदाधिकारी बैठक बोलाउनु भएको छ। म सबैलाई मिलाएर लैजान सूची सच्याउन तयार छु, सरसल्लाह गरौं, मंगलबारको पदाधिकारी बैठकमा देउवाले भन्नुभएको थियो। पार्टीको सानो कार्यदल बनाएर समानुपातिक सूची परिमार्जन गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ। निर्वाचन आयोगमा बुझाइएको सूचीमा असोज 16 हेरफेर गर्न मिल्छ। एकपक्षीय र प्राथमिकता बाहिरका नाम समानुपातिक उम्मेद्वारको सूचीमा राखिएको शेखर गगन समूहको गुनासो छ। उनीहरूले पार्टी महाधिवेशनमा कोइरालालाई प्राप्त मतका आधारमा समानुपातिक उम्मेद्वारमा 40% हिस्सा दावी गर्दै आएका छन्। उनीहरूको असन्तुष्टिलाई सत्ता गठबन्धनका अन्य दलले पनि चासो दिइरहेका छन्। समानुपातिक सूची सच्याउन देउवा तयार, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपालले विश्व शान्ति र मानव अधिकारको पक्षधरतालाई पुनः स्पष्ट पारेको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी 77 महासभामा नेपालको धारणा प्रस्तुत गर्दै परराष्ट्र सचिव भरत राज पौडेलले शान्ति, सुरक्षा र निशस्त्रीकरणमा नेपालको सैद्धान्तिक अडान प्रस्ट्याउनु भएको हो। नेपाली समयअनुसार सोमबार राति सम्बोधन गर्दै उहाँले भन्नुभयो, नेपाल कुनै पनि राष्ट्रको सार्वभौम सत्ता, क्षेत्रीय अखण्डता र स्वाधीनता विरूद्ध धम्की वा बल प्रयोगको सधैं विरोधमा रहनेछ। विश्वमा बढ़दो सैन्य खर्चमा चिन्ता व्यक्त गर्दै उहाँले पूर्ण निशस्त्रीकरणका लागि आह्वान गर्नुभयो। आतंकवादका सबै रूप र अभिव्यक्तिहरूको निन्दा गर्दै उहाँले आतंकवाद विरूद्धको वृहत सन्धिको चाँडो निष्कर्ष निकाल्न आह्वान गर्नुभयो। परराष्ट्र सचिव पौडेलले मानवाधिकारप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्याउँदै नेपालको संविधानले विश्वव्यापी मान्यता प्राप्त मानवाधिकार र मौलिक स्वतन्त्रताको प्रत्याभूति गर्दै समावेशी र सहभागिताको सिद्धान्तलाई प्रत्याभूत गरेको बताउनुभयो। नेपाल सधैं विश्व शान्तिको पक्षमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि जिउदो खसी बोका र च्याङ्ग्राको मूल्य तोकेको छ। थापाथल स्थित खाद्य गोदामबाट बुधबारदेखि दशैंका लागि खसी बोका र च्याङ्ग्रा बिक्री थाल्न लागेको हो। जस अनुसार जिउदो खसी बोका प्रति केजी 670 र च्याङ्ग्राको 1250 रूपियाँ निर्धारण गरिएको छ। सरकारी स्वामित्वमा संचालित कम्पनीले मंगलबार निर्धारण गरेको मूल्य काठमाण्डु उपत्यकाका निजी व्यापारीको भन्दा प्रति केजी 50 रूपियाँ सस्तो रहेको छ। खसी बोका प्रति केजी 670, च्याङ्ग्रा 1250 राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले सड़क पेटीमा जोखिम शीर्षकमा सम्पादकीय बनाएको छ। महानगर जस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सड़क पेटीको व्यवस्था गरिएको हुन्छ। अन्तर्राष्ट्रिय मान्यता अनुरूप सड़क पेटी कम्तीमा पनि 1.5 मिटर चौड़ा हुनुलाई उपयुक्त मानिन्छ। पैदल यात्री हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सड़क पेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता रहेको छ। तर नेपालको राजधानी शहर तथा मुलुककै पहिलो महानगरपालिका काठमाण्डुका सड़क पेटीको अवस्था बेग्लै छ। सड़क पेटी असाध्यै साँगुरा छन् र कतिपय स्थानमा त सड़क पेटीको व्यवस्था नै छैन। राजधानी काठमाण्डुमा मात्र होइन, उपत्यकाभित्रै धेरैतिर सड़क पेटीको राम्रो व्यवस्थापन छैन। ससाना व्यापारीहरूले सड़क पेटीलाई व्यापार गर्ने थलो बनाउँछन्। सड़क पेटी अतिक्रमण विरूद्ध काठमाण्डु महानगरले बेला बेलामा कुनै अभियान चलाउने गर्छ, तर ती विधि र विधान भन्दा पनि लहरका आधारमा अगाडि बढ़ेको देखिन्छ। एकातिर सड़क पेटी खुला तथा अवरोध रहित हुनुपर्ने मान्यता छ भने काठमाण्डुका सड़क पेटीको अवस्था त्यसको ठिक विपरीत पाइन्छ। सड़क पेटीमा जोखिम गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। कान्तिपुर दैनिकले एक वर्षसम्म परीक्षाफल नआउनु गैर जिम्मेवारीको हद शीर्षकमा सम्पादकीय छापेको छ भने नेपाल समाचार पत्रले जित्नै पर्ने रोग शीर्षकमा सम्पादकीय बनाएको छ। यता नागरिक दैनिकले डेंगीमा पनि असफल सरकार शीर्षकमा सम्पादकीय छापेको छ भने डेंगूको प्रसंगलाई नै कारोबार दैनिकले पनि सम्पादकीय बनाएको छ। बढ़दो डेंगू प्रकोप नियन्त्रणमा ध्यान देऊ शीर्षकमा राजधानी दैनिकमा भ्रमण महारोग नियन्त्रण गर शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी प्रसंग। भ्रमण प्रवेश आज्ञा भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाड़ी मुलुकबाट कम्बोडिया पुर्याइएका 400 नेपाली युवा अलपत्र परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार नेपालबाट दुवै पुगेका ती युवालाई मानव तस्करको संगठित गिरोहले कम्बोडिया पुर्याएको पाइएको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले कम्बोडियामा अलपत्र परेका ती युवालाई उद्धार गर्न विभिन्न माध्यमबाट प्रयास भइरहेको बताउनुभयो। कम्बोडियामा 400 युवा अलपत्र गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। मनास्लु हिम पहिरोमा परि घाइते भएका 12 जना घाइतेकै उद्धार भएको छ। जसमध्ये फुरिता शेर्पा, निमा शेर्पा, सीमा भन्ने निमा, दोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ र मोहन सिंह तामाङ गरी 7 जनालाई हेलिकप्टरबाट उद्धार गरी काठमाण्डु ल्याइएको गोर्खाका एसपी केदार खनालले बताउनुभयो। उहाँका अनुसार जितबहादुर शेर्पा, सुकुबहादुर तामाङलाई सोमबार र किनु पेम्बालाई मंगलबार घटनास्थलमा सकुशल फेला पारी 3 नम्बर शिविरमा ल्याएर राखिएको छ। 2 जनाको अवस्था सामान्य रहेकाले घटनास्थल तेस्रो शिविरबाट हिँडेर आधार शिविरमा आएर बसेका हुन्। मौसम प्रतिकूल हुँदा सोमबार राति तेस्रो शिविरमै राखिएका 10 जनालाई मंगलबार बिहान हेलिकप्टरबाट उद्धार गरेर सामा गाउँसम्म ल्याइएको थियो। मृतक 34 वर्षीय अनुप राईको शव पनि काठमाण्डु ल्याइएको छ। संखोसभाका राई सतोरी एडभेन्चर एण्ड एक्पिडिसनमा कार्यरत थिए। सब तेस्रो शिविरबाट हेलिकप्टरमा सामागाउँ ल्याई मुचुल्का गरी पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल काठमाण्डु ल्याइएको छ। एसपी खनालले भन्नुभयो हिम पहिरोमा परेका सबै घाइतेको उद्धार अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। तीन वर्षदेखि व्यवहारिसे विद्युतीय बस तत्काल सञ्चालन गर्न गृह मन्त्रीको निर्देशन, यो खबर नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। गृहमन्त्री बालकृष्ण खाँडले लुम्बिनीमा तीन वर्षदेखि व्यवहारिसे बनेका विद्युतीय बस तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको छ। 43 विश्व पर्यटन दिवसको अवसरमा बेलहियामा मंगलबार उहाँले पर्यटकको सुविधाका लागि एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सञ्चालनमा ल्याउन लुम्बिनी विकास कोषलाई निर्देशन दिनुभएको हो। के कारणले बस सञ्चालनमा आउन सकेको छैनन्, सञ्चालन गर्न नसक्ने भए सक्दिन भन्नु पर्यो, गृहमन्त्री खाँडले भन्नुभयो। पर्यटकहरूको सहजताका लागि ल्याइएको बसलाई थन्काएर कबाड बनाउन पाइँदैन, लुम्बिनी विकास कोषले चलाउने हो भने अविलम्ब चलाउनु पर्यो, होइन भने चलाउन सक्दिनौ भनेर हात उठाउनु पर्यो, सञ्चालनमा ल्याउन कुनै नीतिगत समस्या छ भने भन्नुहोस्, अन्तर मन्त्रालय सहजीकरण गर्नेछु, कोष पर्यटन व्यवसाय उद्योगी व्यवसाय तथा सरोकारवालाहरूसँग विद्युतीय बस सञ्चालनमा देखिएका समस्या र समाधानका उपायबारे समन्वयात्मक बैठक राखेर सञ्चालनमा कुनै कठिनाई भएमा सोको जानकारी 24 घण्टाभित्र आफूलाई दिन रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई समेत गृहमन्त्री खाँडले निर्देशन दिनुभयो। तीन वर्षदेखि व्यवहारिसे विद्युतीय बस तत्काल सञ्चालन गर्न गृहमन्त्रीको निर्देशन नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। इतिहासमा अहिलेसम्मकै डलरको मूल्य उच्च भएको छ। दिन प्रतिदिन डलर बलियो हुँदै जाँदा भारतीय मुद्रा र नेपाली रूपियाँ भने कमजोर बन्दै गएको छ। डलर बलियो हुँदै जाँदा युकेको पाउण्ड स्टर्लिङ समेत कमजोर भएको छ। गत सोमबार बिहान पाउण्ड करिब 4% भन्दा बढ़ीले घटेर 1.035 डलरको हाराहारीमा पुग्यो। यससँगै पाउण्डको मूल्य डलरको बराबरीको नजिक पुगेको छ। यद्यपि बेलायती मुद्राको अवस्था अपरान्हसम्ममा 1.07 डलर भन्दा माथि पुगेको छ। सन् 1972 यताकै सबैभन्दा ठूलो 45 अर्ब पाउण्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टिङले ताहन्नमा अझै धेरै कुरा आउन बाँकी रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो। किन महँगियो डलर, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। र अञ्जन विष्टको ह्याट्रिकको सहयोगमा नेपालले हिजो बंगलादेशलाई 3-1 हराएर अन्तर्राष्ट्रिय मैत्री फुटबल खेलमा जीत हात पारेको छ। यस नतिजासँगै बंगलादेश विरूद्ध पछिल्ला केही खेलमा बनेको प्रभुत्वलाई नेपालले कायम राख्यो। बंगलादेश विरूद्ध नेपालको अपराजित यात्रा 5 खेल पुगेको छ। घरेलु मैदानको कुरा गर्ने हो भने पछिल्ला पटक नेपालले 2 वर्ष अघि बंगलादेशलाई 2-1 हराएर 3 नेशन्स कपको उपाधि जितेको थियो। दशरथ रंगशालामा मंगलबार भएको खेलमा अञ्जनले पूर्वार्धमै ह्याट्रिक पूरा गर्नुभयो। खेलको 18 मिनटमा अञ्जनले गोलको खाता खोल्नुभयो। मैदानको बायाँ भागबाट विमल घरती मगरले फ्री किकमा उत्कृष्ट क्रस मार्फत उपलब्ध गराइदिनु भएको बललाई अञ्जनले हेड मार्फत गोल गर्नुभयो। यो फ्री किक अञ्जनले नै जित्नु भएको थियो। अञ्जनको ह्याट्रिकमा नेपालको जीत गोर्खापत्र दैनिकले छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।